नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल माघ महिनाको 13 गते शनिबार माघ कृष्ण द्वितीया। तदनुसार जनवरी 27 तारीक सन् 2024 नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। विश्व शान्तिका लागि संवादमा जोड़िन आग्रह, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्ष बीच संवादमा जोड़िनुपर्ने बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको निशस्त्रीकरण मामिला सम्बन्धी उच्च स्तरीय प्रतिनिधि मण्डलसँगको भेटमा वहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको उल्लेख गर्नुभयो। निशस्त्रीकरण मामिला सम्बन्धी संयुक्त राष्ट्रसंघको निकाय यूएनओडीए का तर्फबाट उच्च स्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएकी मिस इजुमी नाका मित्सु सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया उदाहरणीय रहेको बताउनुभयो। अहिले विश्वका कैयौं क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन्। वहाँले भन्नुभयो, रूस युक्रेन युद्ध, इजरायल हमास युद्ध लगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन्। हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड़ दिन चाहन्छौ। वहाँले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मंचहरूमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको स्मरण गराउनुभयो। विश्व शान्तिका लागि संवादमा जोड़िन आग्रह, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य खबर बनाएको छ। सड़क दुर्घटनाको भयावह तथ्याङ्क, 15 वर्षमा 33,000को मृत्यु, 72,000 गम्भीर घाइते शीर्षकको समाचार कान्तिपुरले अग्रपृष्ठमा छापेको छ। सड़क दुर्घटनाको खबर सुन्ने बित्तिकै तनहुँका दीपक भण्डारीको मन अत्तालिन्छ। आफू बसिरहेको ह्वीलचेयर हेर्नुहुन्छ, खुम्चिएका हातगोडा नियाल्नुहुन्छ, घाँटीदेखि मुनिको शरीरलाई महसुस गर्ने प्रयत्न गर्नुहुन्छ। 14 वर्ष अघि सड़क दुर्घटनामै परेर मेरुदण्ड पक्षघात भएपछिको जिन्दगीका उतार चढ़ाव सम्झेर झस्किनुहुन्छ। सम्हालिएर मनै कामना गर्नुहुन्छ, सकभर दुर्घटनै नहोस्, भए पनि मानवीय क्षति नहोस्, भइहाले पनि कसैको मेरुदण्डमा चोट नलागोस्। वहाँ जस्ता सड़क दुर्घटनाका घाइते र सबैको कामना यस्तै हुन्छ, तर कामनाले दुर्घटना रोकिएका छैनन्। सड़क दुर्घटना 50% घटाउने सरकारी प्रतिबद्धता, दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय घोषणामै सीमित छन्। सड़क दुर्घटनाको तथ्याङ्कले यति भयानक चित्र देखाउँछ कि देशभर दैनिक 55 सवारी साधन दुर्घटनामा पर्छन्। सवारी दुर्घटनामा दैनिक 6 जनाको मृत्यु र 12 जना गम्भीर घाइते हुन्छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो 15.5 वर्षमा 2065-66 2080-81 देशभर 3,16,212 सवारी साधन सड़क दुर्घटनामा परेको रेकर्ड रहेको छ। अर्थात दैनिक औसत 55 सवारी दुर्घटना भए 15.5 वर्षमा कुल 32,861 जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। 71,799 जना गम्भीर घाइते भएका छन्। नेपालमा सड़क दुर्घटनाबाट मृत्यु र घाइते हुनेमा महिलाको तुलनामा पुरूषको संख्या बढ़ी छ। 2078-79 तथ्याङ्क अनुसार देशभर 39,379 सवारी दुर्घटना हुँदा मृत्यु हुने महिला 450 र पुरूष 2,211 रहेका थिए। गम्भीर घाइते हुने महिला 1,320 र पुरूष 5,147 जना रहेका थिए। सड़कमा सवारी दुर्घटना नेपालमा मात्र होइन विश्वकै समस्या बनेको छ। विश्व स्वास्थ्य संगठनले सन् 2023 डिसेम्बरमा प्रकाशित गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष औसत 1,90,000 सड़क दुर्घटनामा ज्यान गुमाइरहेका छन्। सड़क दुर्घटनाको भयावह तथ्याङ्क, 15 वर्षमा 33,000को मृत्यु, 72,000 गम्भीर घाइते, कान्तिपुरको अग्रपृष्ठको समाचार हो यो। समुदायमा कांग्रेस अभियान आजदेखि, गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेसले आजदेखि माघ 26 गतेसम्म अभियान सञ्चालन गर्दैछ। कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले समुदाय स्तरमा प्रत्यक्ष साक्षात्कार भई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन तथा आम नागरिकका गुनासा र सुझावलाई वडा स्तरबाटै कार्यान्वयन गराउन पहल कदमी लिने गरी अभियान सञ्चालन गरिने बताउनुभयो। अभियानका क्रममा केन्द्रीय प्रतिनिधिलाई जिल्ला स्तरमा खटाइएको छ। केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्य समितिबाट माघ 15 गतेसम्ममा सबै 6743 ओडामा प्रतिनिधि खटाइने तालिका तय भइसकेको छ। अभियान मूलत ओडा केन्द्रित रहने तथा जनताका कुरा सुन्ने भएकाले औपचारिक आसन ग्रहण र मन्तव्य लगायतका कार्यक्रम समावेश नगरिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। माघ 16 गते शहीद दिवसका दिन विशेष कार्यक्रम सहित अभियानको पहिलो चरण प्रारम्भ हुनेछ। ओडा तथा जिल्ला स्तरमा खटिएका केन्द्रीय प्रतिनिधि बाहेक पार्टीका केन्द्रदेखि ओडा तहसम्म पदाधिकारी एवं सदस्य विभिन्न भातृ संघ तथा सुवेक्षक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई एकसाथ परिचालन गरिनेछ। अग्रजलाई सम्मान गरौं देउबाको भनाईलाई उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले लोकतान्त्रिक आन्दोलनमा योगदान दिने सबै अग्रजलाई सम्मान गर्नुपर्ने बताउनु भएको छ। कांग्रेसको 78 स्थापना दिवसका अवसरमा आयोजित श्रद्धा संकल्प र सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई जोगाउन र नेपाली राजनैतिक आन्दोलनमा जीवन पर्यन्त योगदान गर्ने सबै अग्रजबारे अध्ययन र उहाँहरूको कर्मकथा प्रकाशित गर्नुपर्ने बताउनुभयो। अग्रजलाई सम्मान गरौं नेपाली कांग्रेसका सभापति देउबाको भनाईलाई उल्लेख गर्दै समुदायमा कांग्रेस अभियान आजदेखि शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। विश्व मञ्चमा पहुँच बढ़ाउँदै नेपाली सिनेमा शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। पछिल्लो 1.5 दशक यता विश्व चर्चित फिल्म फेस्टिभलमा नेपाली चलचित्रको उपस्थिति नियमित जसो हुन थालेको छ। जुन जुन चलचित्र छनौट भएर विश्व मञ्चमा प्रदर्शन भएका छन् तिनले राम्रो प्रशंसा पाउन सफल पनि भएका छन्। कान्स, बर्लिन, टोरन्टो, बुसान, भेनिस, लुकार्नो, रोटरडैम, ढाका, मुम्बई फिल्म फेस्टिभल्स, मामी, सन्डान्स लगायतका फिल्म फेस्टिभलमा नेपाली सर्ट र फिचर फिल्मको उपस्थिति बाक्लै देखिन थालेको छ। पछिल्लो पटक मिन भाम निर्देशित फिल्म साम्बाला बर्लिन फिल्म फेस्टिभलमा मुख्य प्रतिस्पर्धीका लागि छनौट भएको छ। दक्षिण एसियाबाट 1 दशक यता कुनै पनि फिल्म मुख्य प्रतिस्पर्धामा छनौट हुन नसक्दाको रिक्तता यसले मेटेको छ। नेपालका हकमा बर्लिनमा मुख्य प्रतिस्पर्धामा छनौट हुने यही नै पहिलो फिल्म हो। डोल्पाको हिमाली भेगमा छायांकन गरिएको साम्बालाले श्रीमान खोज्न हिँडेकी एक गर्भवती महिलाको कथा बताउँछ। यही वर्ष बर्लिनमै सौरभ घिमिरे निर्देशित सर्ट फिल्म संग्स अफ लभ एण्ड हेट पनि प्रदर्शन हुँदैछ। विश्व मञ्चमा पहुँच बढ़ाउँदै नेपाली सिनेमा नयाँ पत्रिकाको मुख्य खबर हो यो। भूकम्प पीड़ितको त्रिपालमुनि बास, चिसोले झनै कष्टकर जीवन राजधानीको अग्रपृष्ठमा खबर छ। गत 17 कार्तिकमा जाजरकोट बारेकोट गाउँपालिका एक रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट सल्यान पश्चिम रूकुमवासीलाई नराम्ररी पिरोल्यो। कसैले ज्यान गुमाए भने कोही घाइते भए। कतिको सपना भूकम्पको झड्काले घरमै पुरिदियो। नागरिकका घर मात्र होइनन्, सड़क बाटोघाटो, विद्यालय, स्वास्थ्य संस्था, सरकारी कार्यालय, संचार माध्यम समेत भत्किए। भूकम्पमा परि घाइतेलाई सरकारले उद्धार गरी जीवन बचायो। उद्धारपछि केही घर फर्किसकेका छन् भने केहीको अझै पनि सुर्खेत, नेपालगंज र काठमाण्डुका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। भूकम्प गएको 3 महिना पुग्नै लाग्दा अझै घरबार विहीन पीड़ित परिवार त्रिपालमुनि बस्न बाध्य भएका छन्। भुइँको चिसो माथिबाट शीतले गर्दा अधिकांश सुत्केरी बाल बालिका र दीर्घ रोगी ज्येष्ठ नागरिक कष्टकर जीवन जिउन बाध्य छन्। विभिन्न गैर सरकारी संघ संस्था र सरकारी कार्यालयले भूकम्प पीड़ित परिवारका लागि दिने न्यानो कपड़ा त्रिपाल कम्बल समेत पहुँचकै आधारमा जनप्रतिनिधिले वितरण गर्ने गरेका छन्। घरबार विहीन बनेका भूकम्प पीड़ित तीन महिना बितिसक्दा समेत अझै पनि त्रिपाल मुनि कष्टकर रात कटाउन बाध्य छन्। कतै त आगोको सहारा लिएर रात बिताइरहेका छन्। घर भत्किँदा त्रिपाल मुनि बसेर रात बिताउनु परेको भेरी नगरपालिका एकका चन्द्र बहादुर कामी बताउनुहुन्छ। भूकम्प पीड़ितको त्रिपाल मुनि बास चिसोले झनै कष्टकर जीवन राजधानीको अग्रपृष्ठको समाचार हो। बाढ़ी पहिरोमा विद्युत आयोजना क्षति न्यूनीकरण पूर्व तयारी अभाव नागरिकको मुख्य खबर हो यो। गत असार दुई गते संखुवा सभाको चैनपुर स्थित निर्माणाधीन 6 मेगावाट क्षमताको सुपर हेवा खोला जलविद्युत आयोजनामा कार्यरत कर्मचारी र कामदार बेलुकाको खाना खाएर सुतेका थिए। राति 9:30 बजेतिर हेवा खोलामा आएको भीषण बाढ़ीले नदी किनारमा बस्न बनाइएको पालसँगै 18 जना कामदार र कर्मचारीलाई मात्रै बगाएन, आयोजनाका आधा दर्जन बढ़ी संरचनामा पनि क्षति गर्यो। सुपर हेवा खोला जलविद्युत आयोजनाको सिभिल तर्फ निर्माण जिम्मेवारी पाएको इसान कन्स्ट्रक्सन प्रणालीका निर्देशक केशव रियालले बाढ़ी आउनुभन्दा केही समय अघिसम्म तीनै कर्मचारी र कामदारसँगै खाना खानुभएको थियो। उहाँ एक आधा घण्टा अघि मात्रै त्यो ठाउँ छोडेर अर्को ठाउँमा गएकाले जोगिएको बताउनुभयो। आयोजनामा कार्यरत 18 जना मध्ये 4 जनाको मात्र शव फेला पर्यो, अरू अझै फेला परेका छैनन्। बाढ़ी आउँदा 2072 सालको भूकम्पमा जस्तै जमीन थरथराएको थियो। बाढ़ीले ठूल्ठूला ढुंगा रूख बगाएर ल्याएको थियो। बाढ़ी आएको क्षण सम्झदै अरियालले भन्नुभयो, 81 आएको भीषण बाढ़ीकै कारण सुतिरहेका ती साथीहरूले भाग्ने मौका समेत पाएनन्। हेर्दा हेर्दै उनीहरूलाई बाढ़ीले बगायो। सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्कबहादुर तामाङ हेवा खोलामा आएको बाढ़ीले मानवीय र भौतिक क्षति गरेको बताउनुभयो। उहाँले भन्नुभयो, बाढ़ी आएर यति ठूलो क्षति पुर्याउला भनेर कल्पना समेत गरेका थिएनौ। बाढ़ी पहिरोमा विद्युत आयोजना क्षति न्यूनीकरण पूर्व तयारी अभाव नागरिकको अग्रपृष्ठको समाचार हो यो। पाँच वर्षदेखि पुगेन उपल्लो डोल्पामा खाद्यान्न शीर्षकमा अन्नपूर्णले मुख्य खबर प्रकाशन गरेको छ। गाउँमा धान र मकै उत्पादन हुँदैन, चामल किनेर खाउँ, चीनसँगका नाका खुलेका छैनन्। सरकारी अनुदानको चामल नआएको 5 वर्ष भयो, त्यसै कारण उपल्लो डोल्पाका बासिन्दा चरम खाद्यान्नको संकट बेहोरिरहेका छन्। एक हप्ताभन्दा बढ़ी हिँडेर सदरमुकाम दुनै पुग्छन् र महँगोमा खाद्यान्न किनेर छाक टारिरहेका छन्। पाँच वर्षदेखि पुगेन उपल्लो डोल्पामा खाद्यान्न अन्नपूर्णको मुख्य खबर हो यो। युएमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर छापेको छ। राम्रो कमाई हुने प्रलोभनमा परेर करिब 5 महिना अघि मात्र रोजगारीका लागि माइजोग माई चार साबिक हात्तीटार नामसालिङ इलामका सुखबहादुर लिम्बू संयुक्त अरब इमिरेट्स यूएई पुग्नुभयो। काठमाण्डुको अल सेक्योर म्यान पावर कम्पनी मार्फत त्यहाँ पुग्नुभएका लिम्बू 15 दिनदेखि बिरामी हुनुहुन्छ। यूएईको ग्रीन श्याडो सेक्युरिटी सर्भिस कम्पनीमा कार्यरत उहाँ बिरामी भएर त्यहाँको अल खवानिज 2 जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाईमा हुनुहुन्छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भन्नुभएको छ, म 15 दिनदेखि अशक्त रूपमा बिरामी परेको छु। कम्पनीले आफै उपचार गर भन्छ, अघिल्लो महिनाको तलब 1 रूपियाँ पनि दिएन, खानलाई त पैसा छैन, कसरी उपचार गर्ने। उहाँले अगाडि लेख्नुभयो, मैले कुन पैसाले उपचार गरू, इन्सुरेन्स पनि थोरै, साधारण रुगा खोकीको रहेछ। मेरो समस्या गालामा अनौठो गिर्खा भित्रबाट आएको छ, मुख खोल्नसम्म हुँदैन, सुन्निएको छ। लिम्बुले भित्र धेरै दुख्ने र खाना खान समेत नभएको भन्दै लेख्नु भएको छ। 15 दिन जति भयो तातो पानी र ब्रट खोलेर जबरजस्ती खाएर सास जोगाएको छु, मलाई यहाँबाट उद्धार गर्नुहोस्। क्लिनिकमा जाँदा यहाँ उपचार हुँदैन, अस्पताल गएर शल्यक्रिया गर भन्छ, न कम्पनीले तलब दिन्छ न त उपचार नै गर्छ, म यत्तिकै मर्ने भए, उहाँले लेख्नु भएको छ। यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता, राजधानीले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। 2 अर्ब ऋण तिर्न नसकेको औषधि लिमिटेडले अझै ऋण थप्दै कान्तिपुरको भित्री पृष्ठमा समाचार छापिएको छ। सरकारसँग लिएको ऋण र ब्याज गरी करिब 2 अर्ब रूपियाँ तिर्न नसकिरहेको नेपाल औषधि लिमिटेडले कर्मचारीको तलब भत्ताका लागि थप ऋण लिने प्रक्रिया अघि बढ़ाएको छ। उद्योगले अर्थ मन्त्रालयबाट 25 करोड़ रूपियाँ ऋण लिन लागेको हो। अर्थ मन्त्रालयले ऋण दिने बारे छलफल भइरहेको तर निर्णय नभइसकेको जनाएको छ। कर्मचारीको तलब भत्तामा उद्योगको ऋण बढ़िरहे पनि उत्पादन भने न्यून छ। कुनै बेला 146 थरीका औषधि उत्पादन गर्ने उद्योगले हाल सिटामोल र जीवनजल मात्र उत्पादन गर्दै आएको छ। उत्पादन ठप्प प्राय हुँदा उद्योग निरन्तर घाटामा छ। उद्योगको 5 वर्षको तथ्याङ्क हेर्दा प्रत्येक वर्ष घाटामा सञ्चालन भइरहेको छ। आर्थिक वर्ष 2074-75 औषधि बिक्री घर भाड़ा लगायत बापत 50,95,000 आमदानी भएकामा खर्च 11,42,00,000 रूपियाँ भएको थियो। 75-76 2,44,00,000 आमदानी गरेको उद्योगको खर्च 11,26,00,000 रूपियाँ भएको थियो। आर्थिक वर्षहरू 2076-77, 77-78, 78-79 उद्योगले क्रमशः 5,46,00,000, 5,01,00,000 र 2,43,00,000 रूपियाँ आमदानी गरेको थियो। खर्च भने क्रमशः 13,13,00,000, 18,74,00,000 र 15,91,00,000 रूपियाँ भएको थियो। 2 अर्ब ऋण तिर्न नसकेको औषधि लिमिटेडले अझै ऋण थप्दै कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। ग्रीन हाइड्रोजन युगको शुरूआत शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा खबर प्रकाशन गरेको छ। सरकारले ग्रीन हाइड्रोजनको उत्पादन तथा सह उत्पादन गर्ने उद्योगहरूलाई विभिन्न सुविधा दिने भएको छ। आयकरमा छूट तथा भन्सार शुल्कदेखि विद्युतमा सहुलियत दिने गरी सरकारले हाइड्रोजन नीति 2080 मार्फत यस्तो योजना ल्याएको हो। माघ 3 गतेको मन्त्री परिषद बैठकले ग्रीन हाइड्रोजन नीति पारित गरिसकेको छ। सोही नीति मार्फत सरकारले ग्रीन हाइड्रोजनको उत्पादन र सह उत्पादन गर्ने उद्योगलाई छूट तथा सहुलियत दिने घोषणा गरेको छ। ग्रीन हाइड्रोजन युगको शुरूआत नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। नेपालमा क्षयरोगीको उच्च भार उन्मूलनमा चुनौतीका चाङ शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। सरकारले सन् 2050 भित्रमा नेपालबाट क्षयरोग उन्मूलन गर्ने भने पनि चुनौती नै चुनौती रहेको विज्ञहरूले औंल्याएका छन्। हिजो राजधानीमा आयोजित सुर्तीजन्य पदार्थ प्रयोग अन्त्य क्षयरोगको अन्त्य विषयक कार्यक्रममा उपस्थित विज्ञहरूले यस्तो जानकारी दिएका हुन्। विज्ञहरूका अनुसार दक्षिण पूर्वी एसिया अन्तर्गत क्षयरोगका बिरामी हाम्रै क्षेत्रमा बढ़ी छन्। नेपालमा क्षयरोगको भार दक्षिण पूर्वी एसियामा 6 स्थानमा रहेको छ। दिगो विकासका लक्ष्य अनुसार अबको 11 वर्षमा 2015 तथ्याङ्क भन्दा 90% बिरामी दर घटाउनुपर्छ। त्यसै गरी 95% क्षयरोगले हुने मृत्यु घटाउनुपर्ने लक्ष्य रहेको छ। नेपालमा क्षयरोगीको उच्च भार उन्मूलनमा चुनौतीका चाङ नागरिकको भित्री पृष्ठको खबर हो यो। ट्रमा सेन्टर निर्माणमा ढिलाई शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। ठेक्का सम्झौता अनुसार लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको प्रादेशिक ट्रमा सेन्टर सञ्चालनमा आइसक्नुपर्ने हो। 2080 असार 23 गतेसम्म निर्माण सकिसक्नुपर्ने भए पनि अहिलेसम्म आधा पनि भौतिक प्रगति भएको छैन। पूर्व पश्चिम राजमार्ग केन्द्रित दुर्घटनाका घाइतेको उपचारका लागि सहज होस् भनेर लमही नगरपालिका चारमा निर्माणाधीन अवस्थामा रहेको 50 सयको ट्रामा सेन्टर निर्माणका लागि भ्याट सहित 21,93,37,536 रूपियाँ 2077 साल चैत्र 24 गते ठेक्का सम्झौता रूपियाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार निर्माणको काम लामा एण्ड गौरीशंकर हिमालयन कन्स्ट्रक्सन प्राली कम्पनीले गर्दै आएको छ। ट्रमा सेन्टर निर्माणमा ढिलाइ गोर्खापत्रको भित्री पृष्ठमा समाचार रहेको छ। र नेपाल आईसीसी अण्डर 19 विश्वकपको सुपर सिक्समा कान्तिपुरको मुख्य खबर रहेको छ। अफगानिस्तानमाथि एक विकेटको ऐतिहासिक विजय हात पार्दै नेपाल आईसीसी अण्डर 19 विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ। आकाश चन्दले बलिङ र कप्तान देव खनालले ब्याटिङमा शानदार प्रदर्शन गरेपछि समूह चरणको निर्णायक खेलमा नेपाल हिजो अफगानिस्तानको चुनौतीलाई पछ्याउँदै दोस्रो चरणमा पुगेको हो। आकाशले 5 विकेट लिएपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले 40.1 ओभरमा अल आउट गरेको थियो। दक्षिण अफ्रिकाको ईस्ट लन्डन स्थित बफेलो पार्कमा देवले 58 रन बनाएपछि नेपालले 44.4 ओभरमा विजय लक्ष्य पूरा गरेको हो। नेपालले सन् 2011 यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको छ। नेपालले सुपर सिक्समा अब भारत र बंगलादेशसँग खेल्नेछ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।